नमस्कार। समसामयिक विषयमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा सम्बन्धित व्यक्तिहरूसँग हामी यो समयमा कुराकानी गर्ने गर्छौं। यसै क्रममा आज हामी कोरोना रोकथाम र नियन्त्रणसँगै परीक्षण र उपचारका सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेका विभिन्न नीतिगत निर्णय योजना लगायतका सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। मन्त्रीज्यू, स्वागत छ यहाँलाई। हामी स्वास्थ्य राज्य मन्त्री नवराज रावतसँग कुराकानी गर्ने तयारी गरिरहेका छौं, सम्पर्ककै क्रममा छौं। र विशेष गरी स्वास्थ्य मन्त्रालयले विभिन्न कोरोना रोकथाम र नियन्त्रणका लागि विभिन्न योजनाहरू बनाउँदै गरेको छ र यी योजनाहरू र नीतिका सन्दर्भमा केन्द्रित भएर हामी स्वास्थ्य राज्य मन्त्री नवराज रावतसँग कुराकानी गर्छौं। स्वागत छ मन्त्रीज्यू कार्यक्रममा।
धन्यवाद।
हजुर, अब स्वास्थ्य मन्त्रालयले अब अहिलेको महत्वपूर्ण मन्त्रालय भनेकै स्वास्थ्य मन्त्रालय, यो महामारीमा स्वास्थ्य मन्त्रालय जुटिरहेको छ कोरोना रोकथाम र नियन्त्रणका लागि। अब केही दिन मात्रै, हिजो अस्ति मात्रै मन्त्री परिषदको बैठकले कोरोना उपचार, विशेष गरी परीक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको छ। केही समय अघि यसमा लगाइँदै आएको शुल्क फेरि फिर्ता शुल्क नलिकन निशुल्क गर्ने निर्णय पनि भएको छ। अब यी लगायतका अन्य निर्णयहरू पनि भएका छन्। अब विश्वव्यापी रूपमा खोपको परीक्षणहरू पनि भइरहेका छन्। यी परीक्षण सफलता प्राप्त भएपछि, परीक्षणले सफलता प्राप्त गरेपछि नेपालमा यी खोपहरू खरिद गर्ने विषयमा पनि एउटा कार्यदल बनेको छ मन्त्रालय स्तरको। अब यी विभिन्न सन्दर्भमा हामी कहाँ पुगेका छौं र संक्रमणको अवस्था हेर्ने हो भने संक्रमितको संख्या नेपालमा 2,00,000 नाघिसकेको छ। मृत्यु हुनेको संख्या करिब 1,100 हाराहारीमा पुगेको अवस्थामा हामी कहाँ पुगेका छौं यो बीचमा?
तपाईँले उठाइरहेका विषयवस्तुहरू, पहिलो कुरा त जुन यो नेपाल सरकारले भर्खर मात्रै मन्त्री परिषदको निर्णयले विगतमा लिँदै आएको शुल्कलाई अहिले निशुल्क गर्यो भन्ने निर्णयका सन्दर्भमा तपाईँको यो कार्यक्रम मार्फत यो नेपाल रेडियो, नेपाली जनताको लोकप्रिय रेडियो सुनिरहनुभएका आम श्रोताहरूलाई, आम नागरिकहरूलाई म के अनुरोध गरौँ भन्दा, त्यति बेला योभन्दा अस्तिको निर्णय भन्दा त्योभन्दा अगाडि गरिएको निर्णय, सरकारको निर्णय के थियो भन्दाखेरि, हामीले त्यति बेला पनि सशुल्क र निशुल्कका कुरा त्यति बेला पनि गरेका थियौँ। त्यति बेला के भनेका थियौँ भन्दा, नेपालमा महामारी अथवा यो कोरोना गत माघ 9 गतेदेखि देखा पर्यो। त्यसपछि हाम्रो अवस्था, स्वास्थ्य मन्त्रालयको अवस्था, हाम्रो परिवेश कस्तो अवस्थामा थियौँ भन्दा, स्वास्थ्य मन्त्रालयसँग कुनै एउटा नागरिकलाई ज्वरो आउँदा सामान्य तत्त्व रोग सम्बन्धी परीक्षण गर्ने हामीसँग व्यवस्था थिएन, हामीले त्यो पनि गर्यौँ। र अब यो कोरोना जब बढ्दै गयो, लकडाउनको कुरा पनि भयो, त्यसपछि अर्थतन्त्र तहस नहस पनि भयो। अब हाम्रो क्षमता, हाम्रो अवस्था, स्वास्थ्य मन्त्रालयले हामीले दिनानुदिन काम गर्दाखेरि पनि कतिपय आम रूपमा नागरिकलाई असहज नहोस्, अप्ठ्यारो नहोस्, सहज ढङ्गले धेरै सुविधाहरू धेरै ठाउँबाट प्राप्त गर्न सकौँ भन्ने उद्देश्यका साथ हामीहरूले एक पछि अर्को ल्याबको व्यवस्थापन गर्दै अहिले त हामी 68 स्थानबाट हामीले आम रूपमा नागरिकको परीक्षण पनि गरिरहेछौँ। हो, बिचमा हामीले एउटा निर्णय गर्यौँ, जस्तो हाम्रो आम नागरिकहरू, हाम्रा दाजुभाइहरू, सबै मान्छे गरिब छन्, सबै विपन्न छन्, सबै असहाय छन् भन्ने छैन, कतिपय सम्पन्नशाली पनि हुनुहुन्छ। हामीले त्यो कुरालाई, त्यस्तो कुरा आम रूपमा तलबाट आएपछि हामीलाई सहज ढङ्गले सेवा सुविधा पाउने कुरामा नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले यो काम गर्नु पर्यो भन्ने कुरा, कतिपय अनौपचारिक कतिपय औपचारिक कुराहरू आएपछि तत्कालीन अवस्थामा मन्त्री परिषदले के निर्णय गर्यो त भन्दाखेरि, शुल्क सहितको व्यवस्थापन गरिदिने पनि हामीले व्यवस्था गर्यौँ। तर एउटा अर्को कुरो आम रूपमा मैले फेरि यो कुरालाई दोहोऱ्याएँ, आम रूपमा नेपाली दाजुभाइहरू, आम रूपमा आदरणीय आमा बुवाहरूलाई, यो मीडिया सुनिरहनु भएको, रेडियो नेपाल सुनिरहेकोलाई के भनौँ भन्दा, त्यति बेला पनि हामीले एउटा फर्मेट बनाएका छौँ, एउटा फारम तयार गरिएको छ। त्यसमा के भनिएको छ भन्दा, असहाय, गरिब, विपन्न, जसले आफूले के अरे सक्नुहुन्न उपचार गर्न, त्यसको जम्मा त नेपाल सरकारले त्यति बेला पनि लिएको थियो तर यही कुरालाई हामीले बुझाउन नसकेका हो कि अथवा सरकारले बुझाउन नसकेका हो कि हामीले बुझाउन नसक म अब आम रूपमा नागरिकहरूलाई आम रूपमा दाजुभाइहरूलाई उहाँहरूको कुराप्रति टिप्पणी गर्ने भन्दा पनि हामीले बुझाउन सकेनौँ होला हामीले त्यस्तो खालको निर्णय त त्यति बेला पनि असहाय गरिब विपन्नलाई नेपाल सरकारले स्वास्थ्य मन्त्रालयले त्यो कुरोबाट पन्छिएकै थिएन तर एउटा कुरा के थियो भन्दाखेरि त्यो फर्मेटमा भर्ने कुरा उहाँहरूले भर्नु पर्थ्यो त्यसो गरेपछि निशुल्क हुन्छ भन्ने कुरा हामीले त्यति बेला पनि गरेका थियौँ तर यही सर्कुलरलाई यही हामीले गरिरहेको निर्णयलाई कार्यान्वयनको तहमा कहीँ कतै कमी कमजोरी भयो कहीँ ल्याबमा कमी कमजोरी भयो कहीँ अब काम गर्ने दौरानमा कमी कमजोरी भयो बुझाइमा केही समस्या आउन सक्छन् तर त्यति बेलाको निर्णय पनि हामीले त्यो ढङ्गले गरेको हो भर्खर मात्रै व्यापक रूपमा अदालतकै कुरा भन्नु सबै ठाउँमा सम्मान्य अदालतको निर्णयलाई हामी सम्मान गर्न तयार छ मन्त्रालय सम्मान गर्न तयार छ नेपाल सरकार सम्मान गर्न तयार छ तर एउटा खालको निर्णय अदालतले पनि गर्यो त्यसपछि स्वास्थ्य मन्त्रालयको हाम्रो माननीय मन्त्रीज्यूको नाममा नै अब एउटा खालको निर्णय गर्ने कुरा अदालतले गरेपछि अब अहिले कतिपय भन्ने मान्छेले यसलाई ऊ गरेर गरेको भन्ने कुरा हो अहिले पनि सरकारले गरेको निर्णय के हो भन्दा 68 ल्याब मध्ये हामीले सबै ठाउँमा अहिले पनि छुट दिएका छैनौँ हाम्रा 30-32 सरकारी छन् जो जहाँ त्यहाँ जानुहुन्छ हामीले तिनको निशुल्क व्यवस्थापन गरेका छौँ निशुल्क अब के अरे उपचार प्रत्येक अस्पतालमा सरकारी अस्पतालमा गर्नेहरूलाई हामीले निशुल्क उपचार अहिले पनि गरेका थियौँ हिजो पनि गरेका थियौँ हिजो केही कारण गर्दाखेरि केही कठिनाई भयो होला त्यस कारणले प्रष्ट रूपमा पहिला त हिजो पनि सरकारले सशुल्कको कुरा गरे पनि सशुल्कको कुरा कसरी उठ्यो भन्ने कुरा निशुल्कको कुरा के थियो भन्ने कुरालाई प्रष्ट रूपमा आम नागरिकहरूले आम दाजुभाइले पहिला त्यो कुरा बुझिदिनु पर्यो र अस्तिको निर्णय त अब सर्वत हामीले धन्यवादका पात्र भएका नै छौँ सरकारले त्यही कुरालाई फेरि त्यही निर्णय गर्यो अथवा निशुल्क गर्ने हामीले निर्णय गर्यौँ असहाय गरिब विपन्नलाई त अहिले पनि त्यो त हामी हिजो पनि भनेको थियौँ आज पनि भनेको थियौँ आम रूपमा अहिले थपियो के हो भन्दा जो चाहनुहुन्छ स्वतन्त्र जो चाहनुहुन्छ स्वतन्त्र ढङ्गले जे हाम्रो संवैधानिक व्यवस्था छ हामीले यो हाम्रो कुरा मात्र भएन हामीले जारी गरेको संविधानले संविधान सभाबाट पारित भएको संविधानले जे कानुनी व्यवस्था गरेका छ हामी त्यो मुताबिक चल्ने प्रतिबद्धता नेपाल सरकारको पनि छ स्वास्थ्य मन्त्रालयको पनि छ माननीय मन्त्रीज्यूमा हामी त्यही ढङ्गले हाम्रो सिङ्गो मन्त्रालयको टिम त्यही ढङ्गले चलिरहेको थियो तर हिजोको कुरा अलिक बढी उछालियो कि भन्ने मेरो आफ्नो निष्कर्ष पनि हो यो सरकारको निष्कर्ष पनि हो त्यस कारणले अहिलेको निर्णयले त अब सकारात्मक सन्देश सबै ठाउँमा गएको छ त्यसका निम्ति म यही कुरा पहिलो कुरा तपाईँ मार्फत आम्रोमा नागरिकहरूलाई यही कुरा राखेँ
अब नीतिगत गत कुरा गर्दा अब निशुल्क परीक्षण सरकारी अस्पताल र प्रयोगशालाहरूमा कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने एउटा नीतिगत निर्णय छ यो चाहिँ निर्णय जुन लक्षित वर्ग हो त्यसले चाहिँ नपाउने पहुँचवालाहरूले पाउने जसका कारण नीति एकातिर तर व्यवहारिक रूपमा चाहिँ अर्कोतिर देखिन्छ विगतका कमी कमजोरी हेर्दा पनि अब अहिले पनि सरकारी प्रयोगशाला र अस्पतालहरूमा मानिसको संख्या धेरै छ यसमा चाहिँ अधिकांश पहुँचवालाहरूको त्यहाँ प्रभुत्व छ उनीहरूले त्यसको सेवा पाउँछन् तर जसले पाउनुपर्ने हो ती व्यक्तिहरूले ती रोगीहरूले चाहिँ सेवा नपाएको अवस्था छ यसलाई के भन्नुहुन्छ मन्त्रालयले अब यसको अनुगमन चाहिँ कसरी गर्छ
बडा राम्रो कुरा उठाउनुभयो तपाईँले यो उठाउनै पर्ने विषय बडा राम्रो कुरा उठाउनुभयो म यो सन्दर्भमा के कुरा भनौँ भन्दाखेरि पहिलो कुरा त हाम्रो जे यसको देशको परिवेश छ जे अवस्था छ कतिपय निधि विधिमा हामीले देश सञ्चालन गर्दा गर्न नसक्दाको परिणाम हो यो कुरा अहिलेको यो सरकारको मात्रै कुरा होइन अहिलेको नेतृत्व अहिलेको सम्मान्य प्रधानमन्त्रीको नेतृत्वमा बनेको सरकार 3 वर्ष भयो हामीले धेरै कुरा संवैधानिक व्यवस्थाहरूलाई कानुनी रूपमा कतिपय कानुन नबनेका कतिपय कानुन बनाइनु पर्ने विशेष नीतिगत रूपमा देशलाई लैजानुपर्छ नीतिगत ढङ्गले अगाडि बढ्नुपर्छ राज्यले पाउने सेवा सुविधाहरू पहुँचको आधारमा होइन नीतिको आधारमा उसको आवश्यकताको आधारमा उसको परिस्थितिको आधारमा उसको विपन्न गरिब असहाय यस्तै यस्तैको आधारमा पाउनुपर्छ भन्ने नेपाल सरकार अहिलेको स्वास्थ्य मन्त्रालय अहिलेको सम्मान्य प्रधानमन्त्रीको यो प्रमुख कुरा हो तर यति हुँदाहुँदै पनि कतिपय हाम्रा संस्कार र संस्कृतिहरू कतिपय हाम्रा आनी बानीहरू कतिपय हाम्रा स्वभावहरूले परिवेश अझै पनि जे ढङ्गले हाम्रा आम रूपमा नागरिकहरूले बुझ्नुपर्ने कुरा हो त्यो हामीले अहिलेसम्म बुझाउन नसकेको बुझ्न नसकेको अवस्था हो भन्ने लाग्छ. तपाईँले उठाए जस्तै अहिले पनि के देखिन्छ भन्दाखेरि यही बिचमा तपाईँ म अघि फेरि थोरै अघिको निर्णयतिर फर्केँ, त्यो निर्णय भइसकेपछि पनि स्वाभाविक रूपमा के अरे हामीसँग कतिपय जोडिएका मान्छेहरू हामी कहाँ के फल आउने गर्थ्यो भन्दाखेरि ल मान्य राज्य मन्त्रीज्यू त्यहाँ फलान्टामा भनिदिनु पर्यो अनि भनेपछि अलिक छिटो होला लाइन लाग्न अवस्था एउटा कुरा. अनि अर्को कुरा होइन अब यो त्यहाँ लाइन लाग्नु नपर्ने भएको म त्यहाँ आउने हो, अब त्यहाँ त्यहाँ नआउने भनेको तपाईँले भनिदिनु पर्यो. अर्को कुरा मान्छे सम्पन्नशाली हुनुहुन्छ, मान्छे 2015-16 उहाँहरूको क्षमता छ तर त्यो निशुल्क गराइदिनु पर्यो भन्ने कुराहरू. त्यस कारणले अहिले पनि नागरिकको पहुँच आम रूपमा तपाईँले उठाए जस्तै कतिपय असहाय गरिब निमुखा जो जनता छन् त्यो राज्यको पहुँचमा अथवा काठमाडौँको पहुँचमा अझ भन्नुपर्दा धेरै अस्पतालहरू सेवा सुविधा सम्पन्न भएका अस्पतालहरू त काठमाडौँमै छन् तर यहीभित्रका उपत्यकाभित्रका नागरिकको पनि हामीसँग पहुँच नहुने उनीहरूले कतिपय कठिनाइ भएका छन्. तपाईँले उठाए जस्तै यो क्षेत्र जे तपाईँले उठाइरहनु भएको छ महत्त्वपूर्ण कुरा उठाउनु भएको छ, हामीले हिजो मात्रै यो विषयमा गम्भीर रूपमा छलफल चलाएका छौँ हाम्रा स्वास्थ्य मन्त्रालयका विज्ञहरूसँग. यो सन्दर्भमा हुन त हामीले कार्यविधि निर्देशिका मापदण्डहरू हामीले त्यो यो हामी यो मन्त्रालयमा प्रवेश गरेको मङ्सिर 5 गते 1 वर्ष पुग्दैछ. अब यो मन्त्रालयको बारेमा विगतमा धेरै के अरे म टिप्पणी गरेर विगतका सरकारहरू विगतका स्वास्थ्य मन्त्री विगतको संरचनाले अथवा विगतमा भइरहेको मन्त्रालयको संरचनाले के गर्यो म त्यतातिर फर्किँदा किन भन्दा उहाँहरूले ठिक काम गर्नु भएन भनेर हामी यहाँ ठिक काम गर्नका निम्ति यहाँ आएका हौँ. त्यस कारणले हामीले 43 वटा निर्देशिका मापदण्डहरू पनि तय गर्यौँ. यो सन्दर्भमा पनि हामीले त्यसको खेचला गरेर अब गरिब निमुखा असहाय र त्यसको सँगसँगै रेखा नै सम्पन्नशाली अब म जस्तै मान्नुहोस् म एउटा राज्य मन्त्री हो मलाई त असहाय पनि भन्नु भएन गरिब पनि भन्नु भएन निमुखा पनि मेरो परिस्थिति के छ त्यो आफ्नो ठाउँमा होला र राजकीय निकायमा बसिसकेको मान्छे त्यो त्यो ढङ्गले तल जाने कुरा हुँदैन. त्यस कारणले तपाईँले भने यसको अनुभवन पनि हुन्छ यसको मापदण्ड यसको कार्यविधि यसको निर्देशिका हामी बनाउँछौँ सातै रूपमा जो गरिब छन् जो असहाय छन् जो निमुखा छन् जसको स्वास्थ्य सेवा संवैधानिक व्यवस्था हुँदाहुँदै पनि जो स्वास्थ्यको पहुँचमा अझै पुग्न सकेका छैनन् हाम्रा नागरिकहरू हाम्रा वृद्ध आमा बुवाहरू हाम्रा दाजुभाइहरू हाम्रा दिदीबहिनीहरू त्यहाँसम्म पुगाउनका निम्ति हामीले यो यो नीतिगत ढङ्गले हामी अगाडि बढ्छौँ. स्वास्थ्य मन्त्रालय अगाडि बढ्नु भएको छ हाम्रो साथमा हामीलाई साथ दिने हाम्रो अभिभावक सम्मान्य प्रधानमन्त्री हुनुहुन्छ उहाँको
अब नीतिगत निर्णयहरू मन्त्रालयले गरेका नीतिगत निर्णयहरूको कुराकानी गर्दा अब विगतदेखि हेर्दा नीतिगत निर्णयहरूमा फेरि पुनर्विचार गर्नु परेको अलिकति अपरिपक्व निर्णय मन्त्रालयले गरेको हो कि जसका कारण गरेका निर्णयहरूबाट फेरि एउटा ब्याक हुनु परिरहेको पनि देखिएको छ. यो चाहिँ अब विज्ञहरूको सुझाव नलिकन अपरिपक्व निर्णय गर्दा निर्णयमा पुनर्विचार गर्नु परेको हो कि आम नागरिकको बुझाइमा गलत हो कि यसमा यसबारे पनि स्पष्ट गरिदिनुहोस् न.
होइन अब तपाईँले पनि अब यो आम नागरिकले गलत बुझे भन्ने पक्षमा म छैन किन भन्दाखेरि हामी जे गरिरहेका छौँ सरकार जे गरिरहेको छ हामीले उहाँहरूका निम्ति नै गरिरहेका छौँ. कतिपय निर्णय अब तपाईँको अर्थ तपाईँले भन्दैको अर्थ के हो भन्दा निर्णय गर्नुभन्दा अगाडि सोच विचारका साथ निर्णय गरियोस् निर्णय गरिसकेपछि पछुताउनु नपरोस् यो पनि सुझावकै रूपमा म ग्रहण गर्न चाहन्छु. आम रूपमा नागरिकले भन्ने कुरालाई यसलाई पनि एकदम सुझावको रूपमा मैले ग्रहण गर्न चाहन्छु. तर सरकारको कुरा के हो भन्दाखेरि अहिलेकै कुरातिर तोरिने कुरा हो भने स्वास्थ्य मन्त्रालयले अहिलेसम्म हामीले गरेका निर्णयहरूमा धेरै कुरामा हामी जस्तो विज्ञहरूको सुझाव सल्लाह नलिकन वास्तवमा स्वास्थ्यको क्षेत्रमा के अरे सामान्य ज्ञान सामान्य त्यहाँका अनुभव सँगाल्ने कुरा हामी अहिले पनि अनुभव सँगालिरहेछौँ. तर हामीसँग विज्ञ टोली पनि छ विज्ञ टिम पनि छ हामीले जे जे काम गरिरहेका छौँ विज्ञ डाक्टर साहबहरूको सुझाव सल्लाह लिएर नै गरेका छौँ. तर स्वास्थ्य मन्त्रालयको सन्दर्भमा हामीले गरिरहेका कति काममा जे हामीले निर्णय गरेका छौँ निर्णय गर्ने फेरि पछि हट्ने भन्ने धेरै निर्णय भएका छैनन् होइन. तर अब यही कुरा फेरि त्यो अहिले अलिक चर्चाको विषय पनि पायो हिजो त्यसलाई त्यसैलाई नै आम रूपमा नागरिकहरूले आम रूपमा भेटिएका साथीहरू चाहिँ सरकारले भेटी गर्यो भन्ने बुझाइयो. तर तत्काल अस्ति सरकारले निर्णय गर्दा त्यो सकारात्मक हो भनेर सबै मिडियाका साथीहरूले यसलाई प्रशंसा पनि गर्नुभएको छ आम रूपमा नागरिकले प्रशंसा पनि गर्नुभएको छ. हाम्रो सन्दर्भ हामी आएको 1 वर्ष भयो हामीले स्वास्थ्य मन्त्रालय मार्फत गरिने एकदम उल्लेखनीय कामहरू गरेका छौँ। पहिले सरुवा रोग अस्पतालको कुरा गर्नुहुन्छ भने हामीले केन्द्रमा 300 बेडको सरुवा रोग अस्पताल बनाउने कुरा मात्रै गरेका छन्, बजेटसँग बेच्ने जुन बजेट हामीले प्रदेशमा सरुवा रोग अस्पताल 50,000 बेडको बनाउने भनेका छौँ। हामीले नीतिगत देखेका मात्रै छैनौँ, हामीले 50,000 बजेट पनि पठाइसकेका छौँ। त्यसै गरी त म अर्को कुरा के भनौँ भन्दाखेरि हामी आइसकेपछि नीतिगत रूपमा हामीले सम्मान्य राष्ट्रपतिज्यूले निजी तथा कार्यक्रमलाई सम्बोधन गर्दा प्रत्येक तहमा के अरे 753 स्थानीय तहमा 1500 अस्पतालहरू 5-1500 अस्पतालहरू बनाउने भन्यौँ। हामीले त्यो नीति लेख्यौँ मात्र होइन, राष्ट्रपतिज्यूबाट हामीले सम्बोधन मात्र गराएनौँ, हामी कार्यान्वयनमा गइसकेका छौँ। हामी अहिले नै अब यो 15 गतेभित्र 394 स्थानीय तहका अस्पतालहरूको हामी उद्घाटन गर्दैछौँ। त्यसै गरी सरुवा रोगसँग सम्बन्धित 649 स्थानीय तहमा हामीले 5 बेडका अस्थायी खालको सरुवा रोग 5 बेड सहितको सरुवा रोग अस्पतालहरूको हामीले यहाँ लेखेका मात्रै छैनौँ मन्त्रालयमा, हामीले बजेट सहित स्थानीय तहमा पठाएका छौँ। उहाँहरूलाई हामीले के भनेका छौँ भन्दाखेरि तपाईँहरूले तत्काल त्यसको उद्घाटन त्यसको कार्यान्वयन तपाईँले काममा लाग्नुहुन्छ भने हामी बजेट फिर्ता गर्छौँ भनेर हिजो मात्रै हामीले निर्णय गरेका छौँ। त्यस कारणले अनि यस्तै यस्तै अरू प्रकारका जस्तो मुस्ताङ लगायत मनाङ लगायत हुम्ला लगायत जनसङ्ख्या भूगोललाई आधार हामीले एउटा नीतिगत रूपमा त केहीमा त टेक्नु पऱ्यो नि। हिजो भइरहेका 5 बेड 10 बेड 15 बेडलाई हामीले पहाडी जिल्लाका 5-7 जिल्लाहरूमा हामीले 2500 अस्पताल बनाउने कुरा गरेका छौँ, बनाउने कुरा मात्रै गरेर बजेट सहित पठाएको। विगतमा भइरहेका अन्य जिल्लाहरूलाई हामीले 15-50 सबै जिल्लामा गरेका छौँ। प्रदेशमा हामीले 207 प्रदेशमा 200 के अरे बेडका अस्पतालहरू सञ्चालन गर्ने कुरा गरेका छौँ। त्यसै गरी सङ्घमा आबद्ध भएका 13 अस्पताल लगायत 6 प्रतिष्ठान 19 हामीले 500 बेडको अस्पतालको निर्माण गर्ने बजेट सहितको हामीले व्यवस्थापन गरेका छौँ। त्यस कारणले मेरो अनुरोध के हो भन्दा स्वास्थ्य मन्त्रालय एकाध घटना छुटफुट कहिलेकाहीँ त राम्रैसँग हिँडो भन्दा पनि त्यो लुटिन्छ नि, कहिलेकाहीँ एकाध घटना त्यस्तो भयो त्यस्तो भएको होला। त्यस कारणले आम रूपमा नागरिकमा कहीँ कतै त्यस्तो समस्या छ, सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका तर्फबाट हाम्रो टिमबाट कहीँ कतै समस्या उत्पन्न भएका छन् भने हामी त्यसलाई सच्याउन जीवन के अरे अनुभव साधारणले कुरा पनि जीवन आफैमा सबै कुरा मान्छे भुक्तभोगी हुँदैन, तर एक वर्षको दौडानमा काम गर्ने दौडानमा हामीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेका छौँ भन्ने कुरा गरेका छौँ। हामी ल्याब सहितको व्यवस्थापन प्रत्येक अस्पतालमा यस्ता काम गरेको त हजुरले उठाइरहेको विषय धेरै विषयमा निर्णय गर्ने फेरि पछि हट्ने निर्णय गर्ने फेरि पछि हट्ने त्यसै गरी के अरे अनि निर्णय अब निर्णय मात्रै गरे कार्यान्वयन मात्र होइन, स्वास्थ्य मन्त्रालय सम्मान्य प्रधानमन्त्रीज्यूको हामी जुन नेतृत्वमा बसिरहेका छौँ उहाँको निर्देशन उहाँको सुझाव उहाँको सल्लाहलाई सम्मान्य प्रधानमन्त्रीज्यूले जे ढङ्गले हामीलाई निर्देशन गर्नुभएको स्वास्थ्यको क्षेत्रमा त्यो कुरालाई हामी अगाडि बढाएर अहिलेको स्वास्थ्य मन्त्रालय अगाडि बढेको छ, स्वास्थ्य मन्त्रालयको टिम अगाडि बढे अवस्था हो। त्यस्तो बुझाइ कहीँ कतै भएको छ भने आम रूपमा नागरिकको बुझाइ त्यस्तो छ, हामीबाट पनि कोही कमजोरी भएको छ भने हामी त त्यसलाई सच्याएर जानु चाहन्छौँ, हामीले सच्याएका पनि हुँदा त्यो एकाध घटना बाहेक धेरै त्यस्तो भएको छैन।
रेडियो नेपालबाट अन्तर सम्वाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तर सम्वादमा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतसँग हामी कुराकानी गरिरहेका छौं। विशेष गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणका लागि बनाएका नीतिगत निर्णय योजना लगायतका सन्दर्भमा केन्द्रित भएर हामी उहाँसँग यो सम्वादकै क्रममा रहेका छौं। अब मन्त्रीज्यू, यति धेरै कोरोना रोकथामका लागि हामीले खर्च गरेका छौं, पूर्वाधारहरू विकास गर्ने योजनाहरू बनाएका छौं, यो एक वर्षको अवधिमा यो हामीले सोच्दै नसोचेका यो हामीले यो बजेट यस शीर्षकमा खर्च गर्नु परेको छ, जसले विकास खर्चहरू चाहिँ प्रभावित भएका छन्, विकास खर्चहरू पनि यतै डाइभर्ट गरेर यो आम नागरिकको जीवन रक्षाका लागि लगाउनु परिरहेको अवस्थामा, अब यति धेरै अरबौं रकम लगाउनु परिरहेको अवस्थामा आम नागरिकको चाहना चाहिँ यी रकमहरू दुरूपयोग नहुन्, यसले चाहिँ साँच्चैकै आम नागरिकको जीवन रक्षाका लागि यो रकमहरू खर्च भओस् भन्ने एउटा चाहना हुन्छ कि भन्नुहुन्छ यहाँ सम्बन्धित ठाउँमा हुनुहुन्छ?
अब यो अरबौँ रुपियाँ स्वाभाविक रूपमा अहिले हामीले तपाईँहरूले हामीले हेरिरहेछौँ, अहिलेको बजेट नै सबै क्षेत्रमा भौतिक निर्माण लगायतका अन्य क्षेत्रमा एकदम बजेट कटौती रहेछ। अब सदनदेखि सडकसम्म, सडकदेखि सदनसम्म, सदनदेखि सडकसम्म दुइटै ठाउँमा, सडकमा पनि के आवाज उठेको छ, सदनमा के आवाज उठ्थ्यो हिजो, अहिले त सदन बसिरहेको छैन, सदन लामो भयो बसेको छैन, अब हिउँदै अधिवेशन बस्ला। सबैले सबैको चाहना प्रतिपक्ष मात्र होइन, आम रूपमा नेपाली नागरिकहरूको भनाई, मन्त्रालयको भनाई, नेपाल सरकारको भनाई, पहिलो कुरा नेपाली नागरिकलाई रोगबाट मुक्त गर्ने कुरा, स्वस्थ राख्ने कुरा नै पहिलो कुरा हो। त्यस कारणले नागरिक भएन, यो देशका हामी नागरिक भयौँ अथवा यो देशका हामी जनता भयौँ नै बजेटको आवश्यकता पर्ने हो। यो महामारीले धेरै मान्छेको मृत्यु भयो, आधा जनसङ्ख्या घट्यो, सारा समस्या भयो भने त नागरिक बिनाको देश त हुँदै हुन्न नि। त्यस कारणले पहिलो दायित्व सरकारको, पहिलो दायित्व आम रूपमा हामी सबैको, नेपाली नागरिकहरूलाई बचाउने कुरा, यो महामारीबाट बचाउने कुरा, आफू पनि बच्ने, अरू आम रूपमा नागरिकलाई बचाउने कुरा पहिलो कुरा हो। त्यसै कुरालाई मध्यनजर गर्दै अहिलेका तमाम ठाउँका तमाम क्षेत्रका बजेटहरू कटौती भएका छन्। सदनबाटै सरकारले आफ्नो कार्यक्रमै प्रस्तुत गर्दा, बजेट प्रस्तुत गर्दा नै के अरे स्वास्थ्य क्षेत्रमा अहिले उल्लेखनीय बजेट समावेश भएको थियो, यो मैले भनिदिनु परेन, आम रूपमा सबै नागरिकहरूलाई थाहा नै छ। कतिपय संवैधानिक व्यवस्था छन् शिक्षा र स्वास्थ्यमा बजेटको ऊ हेर्दा पहिलो अब पहिलो स्थानमै देखिन्थ्यो। तर अब अहिले थप तपाईँले उठाए, जस्तै मैले अघि पनि उठाएँ कि एक वर्ष भयो अब माघ 9 गते कोरोना हाम्रो देशमा प्रवेश गरेको, विश्वव्यापी महामारीको रूपमा फैलियो। अब अर्को कुरा भन्नुपर्दा हामीलाई मात्रै यसले कमजोर बनाएन, हाम्रो राष्ट्रलाई मात्रै कमजोर बनाएन यो के अरे कोरोनाले त, अहिले विश्वव्यापी रूपमा शक्तिशाली राष्ट्रहरू, दुनियाँको अगाडि झुक्न नसक्ने राष्ट्रहरू कोही झुकेका छन् भने यो कोरोनाको अगाडि झुकेका छन् होइन। त्यस कारणले अहिले हामीले हाम्रो अहिले स्वास्थ्य मन्त्रालय नेपाल सरकारले बजेट पनि स्वाभाविक रूपमा दिनानुदिन हामीले अर्थ मन्त्रालयसँग बजेट माग्नुपर्ने, चाहे त्यो औषधि खरिदको कुरा होस्, चाहे अन्य सामग्री खरिदको कुरा होस्, चाहे अस्पताल बनाउनु पर्ने कुरा होस्, हिजो नियमित बजेटको प्रक्रिया एउटा थियो भने थप बजेट हामीले स्वास्थ्य मन्त्र के अरे स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयले पनि बजेट मागेका छौँ, उसले दिइरहेको छ, सम्बन्धित ठाउँमा खर्च भइरहेछ। अनि तपाईँले उठाइरहेको कुरा आम नागरिकको चासोको विषय, आम बुद्धिजीवी साथीहरूको चासोको विषय, मिडियाका साथीहरूको विषय के प्रसङ्ग होला भन्दाखेरि, यत्रो खरिद हुँदा, यत्रो के अरे सामग्री खरिद हुँदा, अरबौँ अरबको सामग्री खरिद हुँदा कोही अनियमितता नहोस्, कोही भ्रष्टाचार नहोस्, कोही मन्त्रीहरू त्यसमा नफसन्, स्वास्थ्य मन्त्रालयका कुनै अरू मान्छेहरू नफसन्, अथवा मानव राज्य मन्त्री त्यसमा नफसोस्, निष्कलङ्कित भएर त्यहाँबाट निस्किनु भन्ने आम रूपमा नागरिकको चासो पनि हो, त्यो हुनु पनि पर्छ। यदि कहीँ कतै स्वास्थ्य मन्त्रालयका तर्फबाट, नेपाल सरकारका तर्फबाट जनताका निम्ति गरिने काममा कहीँ तलमाथि हुन्छ, कहीँ बदमासी हुन्छ भने त्यो बेठी कुरा हो। त्यस कारणले यसको यस्तो कहीँ भएको पनि छैन, यदि हुने कहीँ कतै त्यस्तो छ भने हामीलाई कहीँ प्राप्त सूचना हो, त्यस्तो भयो भने आम रूपमा सबै दाजुभाइले त्यस्तो सूचना हौ, अहिले यो मिडिया मार्फत के भनौँ भन्दा, म राज्य मन्त्रीका हैसियतले म कहाँ त्यस्तो सूचना आयो भने मैले आफ्नो रिपोर्टिङ गर्नुपर्ने, कारवाही गराउनु पर्ने, कहाँ हो म त्यो अगाडि त्यसको अगुवाई गर्न तयार छौँ। त्यस कारणले त्यस्तो हुनु हुँदैन, यो महामारीको बेला, जनता जोगाउने बेला, नागरिक जोगाउने बेला, स्वास्थ्य मन्त्रालयको खरिद प्रक्रियामा कतिपय खरिद प्रक्रिया हाम्रा समस्यै छन्, यो त अब सम्पूर्ण राजनीतिक दलहरूले बुझ्नु भएको छ, माननीयजीहरूले बुझ्नु भएको छ, त्यो खरिद प्रक्रियालाई पनि कतिपय अलिक सहज ढङ्गले बनाउँदा अब बोल्नेको, लेख्नेको, भन्नेको मुक्त थुन्न सकिँदैन। तर पनि त्यस्तो कुरा कहीँ सार्वजनिक रूपमा उठेको छ भने तप सम्बन्धी के अरे आफै सरकारवाला व्यक्तिहरू मन्त्रालयमै आएर हामीसँग छलफल चलाएर तपाईँको यहाँ कमजोरी भएको छ, तपाईँको यहाँ कमजोरी भएको छ भनिदिनु हो भने त्यसलाई हामी सुझावको रूपमा ग्रहण गर्न।
हस् मन्त्रीज्यू, आजका लागि समय हामीसँग निर्धारित समय यति नै रह्यो, यो महत्वपूर्ण समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
हवस्, धन्यवाद।
आजको अन्तर संवादमा हामीले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज राउतसँग कुराकानी गर्यौं। यो सँगै आजको कार्यक्रम यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।